نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي Don't be sad لا تحزن غم نہ کرو اس سیریز کا آج ڈے نمبر 14 ہے آج جو آیت ہمارے سامنے ہے وہ سورة الاعراف کی 49 آیت ہے أهؤلاء الذين أقسمتم لا ينالهم الله برحمة ادخلوا الجنة لا خوف عليكم ولا أنتم تحزنون اور کیا یہ اہل جنت وہی لوگ ہیں مراد کیا ہے کہ یہ اہل جنت وہی لوگ نہیں ہیں کہ جن کے متعلق تم قسمیں کھا کھا کر کہتے تھے کہ ان کو تو اللہ اپنی رحمت میں سے کچھ بھی نہ دے گا آج انہی سے کہا گیا کہ داخل ہو جاؤ جنت میں تمہارے لیے نہ خوف ہے اور نہ رنج انداز سے ہی سمجھ میں آ رہا ہے کہ وہ لوگ جو ساری زندگی اللہ تعالیٰ کے حکموں پہ عمل کر کے جینے کی کوششوں میں تھے اور کچھ ظاہر پرست ان کو ایکسٹریمسٹ کہتے سفہا کہتے نا سمجھ کہتے سب کچھ ہی تم نے تو بس اپنا دین کو سمجھ لیا اس طرح کے جملے بولتے اور بالآخر پھر وہ لوگ تو جنت میں پہنچ گئے اور وہ لوگ جو کمنٹس دینے والے تھے اپنی عقل سے ہی سارے فیصلے کروانے والے تھے وہ پریشان ہی ہوں گے تو کیا پتہ چلا کہ وہ جنت جس میں نہ رنج ہوگا نہ خوف ہوگا اس میں جانے کے لیے لوگوں کی باتوں سے بے نیاز ہو جائیں ہوتا کیا ہے کہ جب ہم ذرا سنجیدگی کے ساتھ اپنی آخرت کی تیاری کرتے ہیں کچھ تھوڑی زیادہ کوشش کرنا چاہتے ہیں کہ چلو اچھی ہو جائے تو لوگ ہمیں ایکسٹریمسٹ کہتے ہیں کبھی کبھی لوگ کہتے ہیں آپ ٹو مچ ہو گئے کبھی کبھی لوگ یہ سمجھتے ہوں گے کہ دین بھی رکھو دنیا بھی رکھو یہ معروف جملے ہیں جو آپ کے ارد گرد میرے ارد گرد چلتے ہی رہتے ہیں آپ نے جس معاشرے میں آنکھ کھولی ہوگی اس میں عموماً ایک بڑے بیلنس کے نام پر عبادات بھی ہوتی رہی اور گناہوں سے بھی بچتے رہے لیکن دین کی بھاگ دوڑ نہیں تھی کیونکہ ہمارا یہ مزاج نہیں ہے ہم حفظ کرنے کے لیے بھاگ دوڑ کر سکتے ہیں لیکن عموماً دین کے لیے بھاگ دوڑ مزاج میں نہیں ہوتی تو قصہ مختصر کے لوگ پھر اس قسم کی باتیں تو کرتے ہی ہیں جنت میں پہنچنے کے بعد اس راستے میں جو مشکلات آئیں جو مائل سٹون آئے اس میں سے ایک بھی یاد نہیں رہے گا ہر سفر جب شروع ہوتا ہے تو بہت طویل بہت لمبا اور مشکل لگتا ہے لیکن چلو تو صحیح راستہ تو کٹ ہی جائے گا جنت اتنا قیمتی سودا ہے کہ جہاں غم اور حزن ہوگا ہی نہیں آج بھی انسانیت کو اگر یہ کہہ دیا جائے کہ فلاں کام کر لو تو غم نہیں ہوگا بیماری نہیں ہوگی پریشانی نہیں ہوگی تو کون ہے جو نہ کرنا چاہے سب کریں گے اس کے برعکس جب ہم دین کی بجائے دنیا یا اس دنیا کی چیزوں کے پیچھے کسی کو بھاگتا دیکھیں تو عموماً لوگ کہتے ہیں ایکسٹریمسٹ نہیں بلکہ پرفیکشنسٹ یہ تو جو کام کرتے ہیں بہت ہی اچھا کرتے ہیں تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں سبھی اگر کوئی ایسی باتیں کرتا ہے وہ بھی اور جس کو باتیں کی جاتی ہے بالآخر جنت میں مل جائیں وہ جگہ جہاں خوف اور حزن نہیں ہوگا پچھلی نشست کے ٹاپکس دہرا لیتے ہیں خوش بختی کے اسباب اور عناصر دیکھے تھے خوش نصیبی کے عناصر بھی دیکھے تھے موت کا ایک دن مقرر ہے اور یا ذوالجلال والاکرام کا کثرت سے ورد کرنا کیسے صحابہ کرام کے اعمال کو ہم پر کھول گیا حاسدوں سے حفاظت کے نسخے بھی دیکھے تھے اور لوگوں کے ساتھ حسن اخلاق سے پیش آنا بھی دیکھا اور پریشان نہ ہوں اس پر عمل کریں کچھ عمل سیکھے تھے کہ جس کے بعد پھر پریشانیاں دور ہو جاتی ہیں معصیت کے برے نتائج بھی دیکھے اور روزی کی طلب میں حرص سے کام نہ لینا بھی سیکھا اور ہدایت کا راز بھی پا لیا جن کو ان کی ڈیٹیل چاہیے وہ اس سے پچھلے دن کا لیسن سن سکتا ہے آج تو ہمارے پاس ایک اور ہی خوبصورت ٹپ ہے تو آج کی پہلی ٹپ 131 جو خوشگوار زندگی چاہے تو جی چاہتے ہیں جی میں بھی چاہتی ہوں آپ بھی چاہتے ہیں تو وہ یہ 10 کام کرے کون سے 10 کام نمبر 1 سحر خیزی کرے اور استغفار کرے کیونکہ سورۃ آل عمران آیت 17 میں اللہ تعالیٰ نے ان لوگوں کی بات کی اور وہ لوگ جو سحر میں استغفار کرتے ہیں حقیقت ہے کہ سحر خیزی کامیابی کی کنجی ہے ہمیں اپنے سونے جاگنے کے اوقات کو بھی اپنی زندگی میں خوشیوں کو لانے اور غموں کو نکالنے کی نیت سے درست کرنا چاہیے. ہم کبھی کبھی اس کو ثواب اور لائف سٹائل سے جوڑتے ہیں, کبھی برکت کبھی نہیں, کبھی کہتے ہیں اچھا حرام تو نہیں, پھر ہمارا تو لائف سٹائل ہی ہے. نہیں, اس دفعہ ہم بات کر رہے ہیں غموں کی. اس اینگل سے سوچئے کہ صبح اٹھنے سے میرے غم کیسے دور ہوں گے. جب صبح کا آغاز اتنی حسین صبح کے ساتھ ہو کہ سورج ابھی نکل رہا ہے بلکہ پیدا ہوتا ہے اور اگتا ہوا دکھتا ہے, اور وہ ٹھنڈی ہوا جس کو نسیم صبح کہتے ہیں اور بریز کہتے ہیں, وہ ہوا جب آپ کے منہ کو ٹچ کرتی ہے نا, تو آدھے غم وہیں دور ہوتے ہیں. آزما کے دیکھ لیجئے, فجر کے بعد اگر آپ کھلے آسمان کے نیچے بیٹھ جائیں, اپنے گھر کے بیک یارڈ میں بیٹھ جائیے, فرنٹ لان میں بیٹھ جائیے, کوئی ایسی کھڑکی جہاں سے آپ کو یہ سب دکھے, صرف اتنی دیر بیٹھ جائیے, آپ مانیں گے یہ بیٹھنا مشکل ہوگا کیونکہ بستر بلا رہا ہے. سب سے مشکل جاگنا فجر کے بعد کا جاگنا ہے, اور سب سے زیادہ خوش رکھنے والا عمل بندے کو یہ دکھتا ہے. صرف بیٹھ جائیے, پھر آپ دیکھیے آپ کو بھوک لگے گی, آپ کہیں گے کچھ کھا لوں. جو سو جاتے ہیں ان کو بھوک نہیں لگتی, یا کہہ لیجئے کہ وہ رات پوری کھاتے ہی رہے تو پھر بھوک کہاں لگے گی. تو سحر خیزی آزما لیجئے, 3 دن صرف, فجر سے لے کر چڑھتا سورج کھلتا دن, کسی بھی ایسی جگہ سے دیکھیے جہاں آپ کو اللہ تعالیٰ کے یہ مناظر دیکھیں. اور اصل میں اس میں ایک اور بھی راز ہے, وہ بھی لکھ لیجئے, کسی کو بتائیے گا نہیں. جب اتنی گہری رات کے بعد سورج نکلتا ہے تو کیا آپ کے دکھی دل اور آپ کے پریشان ذہن کو یہ پیغام نہیں ملتا کہ دکھوں کی رات, بیماریوں کی رات, پریشانیوں کی رات, بے چینیوں کی رات کتنی بھی طویل کیوں نہ ہو, بالآخر اس کے بعد امید کا سورج نمودار ہوتا ہے. تو خود بہت سٹریس بھی گیا, ڈپریشن بھی گیا, اور میں پوری یقین سے کہہ سکتی ہوں ایون ڈپریشن کے مریض اور انگزائٹی کے مریضوں کو آپ یہ ایکٹیویٹی کروائیے کہ ان کو صبح کے وقت کھلی جگہ پہ بیٹھنے کا اور غور و فکر کا موقع دیں. اور اگر زبان پہ استغفار ہوگی تو وہ گناہ بھی تو معاف ہوں گے نا, جن کی وجہ سے بعض دفعہ ہم غم میں ڈال دیے جاتے ہیں. ایک حدیث کا خلاصہ ہے کہ کبھی کبھی دل ایسے ہی مغموم ہوتا ہے دکھی, تو وہ بھی ہمارا گناہ ہی ہوتا ہے جو ہمارے دل میں غم ڈال دیتا ہے. اللہ تعالیٰ اس کو معاف کرنے کے لیے ہمیں غم میں ڈال دیتے ہیں. پھر اسے دوسری ٹپ لیجئے, تفکر کے لیے خلوت اختیار کیجئے. خلوت اور تفکر دو مشکل لفظ لگ رہے ہوں گے آپ کو. غور و فکر, تفکر, ان فی خلق السماوات والارض واختلاف اللیل والنہار, یہ پہلی عبادت ہے جو بندہ مومن صبح اٹھتے ہی کرتا ہے بغیر وضو کے, بستر سے ابھی اٹھا بھی نہیں, اور اللہ کے نبی سورۃ آل عمران کی آخری 10 آیات پڑھا کرتے تھے, اس میں غور و فکر ہی کی تو بات ہے. اور خلوت کہتے ہیں تنہائی کو, اس سے آپ اپنے آپ سے ملتے ہیں. بہت لوگ کہتے ہیں میرے پاس وقت ہی نہیں, ملاقات نہیں, باہر گھومنے پھرنے بھی جائیں گے نا تو کھانے پینے کے غموں میں گھوم کے آ جائیں گے, یا فون پہ کھیل کود کے اور تصویریں لے کر اس کو بھیج اس پلیٹ فارم پہ اور اس پلیٹ فارم پہ ڈال دیں. نہیں, تنہائی, مجھے اکیلے چھوڑ دو, کہتے ہیں نا کہ تھوڑی دیر مجھے تنہا چھوڑ دو. پھر اس طرح اگلی ٹپ لیجئے کہ صالحین کی صحبت اختیار کرے. اپنے نفس پر صبر کرو, ان لوگوں کے ساتھ رہو جو اپنے رب کو پکارتے ہیں. سورۃ کہف کی آیت 28 میں اللہ تعالیٰ نے ایک بہت ہی خوبصورت پیغام دیا کہ نیک لوگوں کی صحبت میں بیٹھو. فائدہ کیا ہوگا, تمہارے اندر بھی نیکی کی محبت آئے گی. پھر اسی طرح اگلی ٹپ لیجیے اور ذکر اختیار کرے. کیا, اللہ کو بہت زیادہ یاد کرو. وجہ, جب اللہ کو یاد کریں گے تو دل روشن ہوگا, کیونکہ ہمارے دل کی غذا, ہمارے دل کا نور اللہ کی یاد ہے. جیسے گھر والے گھر نہ ہونا تو گھر ویران لگتا, رات چلتے گزرے اور کہتے اس گھر میں کبھی لائٹ نہیں دیکھی, کوئی رہتا نہیں, کوئی ہے نہیں, اچھا روز ہوتی تھی لائٹ آج کیوں نہیں, پتہ لگ جاتا گھر والے گھر نہیں ہیں. تو جب دل والا دل میں نہ ہو تو دل ویران ہو جاتے ہیں. پھر اگلی ٹپ, 2 رکعت خشوع و خضوع کے ساتھ پڑھیے. وہ لوگ جو اپنی نمازوں میں خشوع اختیار کرتے ہیں آپ اس میں شامل ہو جائیں گے. سورۃ مومنون کی آیت نمبر 2 میں اللہ تعالیٰ کہتے ہیں والذین هم فی صلاتهم خاشعون. 2 رکعت کوئی بھی کسی بھی کی طرح اپنی کوئی خاص نیت دل میں رکھ کر, کچھ بھی نہ, بس نفل ہیں. ہم اس کے اندر بھی پوچھتے ہیں وظیفہ, اچھا کون سی سورت پڑھنی, کتنی دفعہ پڑھنی ہے, ایک پاؤں پہ, دو پہ, کتنا, کچھ بھی نہیں, بس وہ فرض کے 2 رکعت تھی, وہ سنتوں کی تھی, وہ نوافل کی, ایسی نماز کہ اللہ کو پیار آ جائے. پھر سر اگلی ٹپ لیجئے کہ تدبر کے ساتھ تلاوت کریں. افلا یتدبرون القرآن, یہ قرآن پاک پر تدبر کیوں نہیں کرتے, ये पैगाम है। तदब्बुर होता है पीछे लगना, एक होता है तफक्कुर एक तदब्बुर, इनका फर्क भी कभी आप तफसीर की क्लास में जाने। यहाँ बस तदब्बुर को देख ले पीछे लग जाना। दुब्बुर का लफ्ज़ होता है ना, लफ्ज़ में से लफ्ज़, मानी में से मानी, कुछ अंदाज आयत वायत में इसका भी होता है कुछ पार्ट। फिर इसी तरह देखिए कि शदीद गर्मी के दिन का रोजा रखे, क्यों? अल्लाह तआला कहते हैं वो अपना खाना पीना और शहवत मेरी वजह से छोड़ देता है तो मैं भी अजर दूंगा ना। तो हम कहते हैं हाय ये गर्मी के रोजे से गम क्या दूर होंगे जी, ये रोजे का जो मरहला है और इसमें जो शिद्दत होगी तो इस पे गम तो भूल ही जाएंगे ना, ये गम लग जाएगा ये कह लीजिए। फिर इसी तरह अगली टिप लीजिए, खुफिया तौर पर सदका करें, हत्ता कि इसके बाएं हाथ को पता ना चले कि दाएं हाथ ने क्या खर्च किया। जी खफी सदका जो होता है ना, ये इखलास से भरा होता है और इसमें कोई शोहरत रियाकारी नहीं होती, इसमें कोई ये नहीं होता कि अभी नेट पे तस्वीरें जाएंगी, लोग वाह वाह कहेंगे, कोई मीडिया पे आपकी कवरेज आएगी। तो खुफिया सदका दिल के गम को दूर करता है। फिर इस तरह किसी मुसलमान भाई की तकलीफ दूर कर दे, क्यों? इसलिए कि जो शख्स किसी मुसलमान से दुनिया की तकलीफों में से किसी तकलीफ को खत्म कर देता है तो अल्लाह ताला कयामत के दिन की तकलीफों में से एक तकलीफ दूर कर देगा। आपने लोगों की दुनिया बनाई, आपकी आखिरत बन जाएगी, कौन फायदे में रहा? इसी तरह दुनिया फानी से जुहद बरतना, क्यों? वल आखिरतु खैरुन व अबका, और आखिरत तो बेहतर भी है और बाकी रहने वाली भी है। सूरह अल-आला की आखिरी आयतों में आप पढ़ते हैं। तो ये 10 बातें पल्ले से बांध लें। नूह अलैहिस्सलाम का बेटा बदबख्त था, इसीलिए इसने कहा था मैं से पहाड़ की पनाह लूंगा जो पानी से मुझे बचा लेगा। अगर वो यूं कहता कि जमीन और आसमान के रब की पनाह लेता हूँ तो ये ज्यादा महफूज रखने वाली और बाइज्जत बात होती। नोट किया आपने? बेटे की नजर मादी चीजों पे थी, मटीरियलिस्टिक अप्रोच थी, बाप रब की तरफ बुलाने वाला था। इसी तरह नमरूद की बदबख्ती थी कि इसने कहा मैं जिंदा करता हूँ और मारता हूँ। इसने वो कमीज पहनी जो उसकी न थी, इसने किबर की सिफत इख्तियार की जो इसके लिए जेबा न थी, तो वो लाचार मबहूत और नाकाम हुआ। अल्लाह ने इसे पकड़ लिया और दुनिया आखरत की सजा दे दी। ये छोटा कलेमा सआदत की कुंजी है, छोटी सी इबारत मिल्लत की मेरास है और फौजो फलाह का झंडा ये कलेमा है। और ये इबारत क्या है? ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। जो जमीन में ये कलमा कहेगा वो खुश नसीब होगा कि आखरत में ये कहा जाएगा कद सद्दकता, तूने सच कहा। जो सिद्क लेकर आया और सच्चाई की तस्दीक की वो मुत्तकियों में से है। अल्लाह करे कि आपको ये जुमले कुरान की आयतों पे फिट होते हुए दिखे, ये सब कुरान के जुमले हैं। और दिल जाने लगता है कि उसको छेड़कर उसकी डिटेल्स पे बात करें। हम सब अपने लिए दुआ करें कि अल्लाह कुरान से ऐसी प्यारी दोस्ती करवा दे कि इधर कुरान का एक लफ्ज़ हो और मुझे पूरी कहानी समझ आ जाए। एक मौके पे किसी ने एक ऐसी इबारत सी भेजी, यानी उस पर लिखा हुआ था आयत, यकीन करें मैं अभी जो बताने लगी हूँ मैं खुद अंदर से फिर कांप रही हूँ। बिल्कुल आयत और नीचे नंबर भी लिखा था और कुछ इसी तरह का तर्जमा था। तो मुझे किसी ने भेजा कि ये कुरान की कौन सी आयत है, आप कहते हो किसकी आयत थी? वो बाइबल की आयत थी जी। एक लफ्ज़ पढ़ते चखते मुझे लगा ये कलाम कैसे, और नीचे देखा तो जो नंबर आयत का था वो आयत के नंबर से कुरान का नंबर समझी, उनका भी कसूर नहीं था। लेकिन मैं कांप के रह गई कि जब हमें इल्म नहीं होता तो हम कैसी गफलत वाली चीजें लेते हैं, क्यों वक्त नहीं मिलता आज उम्मत को, किधर चले गए, क्या हमने तीर मार लिए, क्या चांद चुड़ा लिए हमने, किन जगहों में खोई हुई हूँ, क्या मसरूफियत है मेरी। कुछ लोग मुझे कहते हैं कि 2 दफा आप दिन में बात करते हैं, हम 2 दफा कैसे सुने, और कभी कभी तो 3री दफा भी कुछ ना कुछ छोटा मोटा सेशन हो जाता है। तो मैं उन्हें कहती हूँ कि आप इस तरह सुनिए कि आप 24 घंटे को अलग कीजिए, 24 को एक एक दो दो करके 24 की गिनती लिखिए। सुबह की क्लास मैक्सिमम 2 घंटे होती है, मैक्सिमम बोल रही हूँ, कुछ उनकी ब्रेक चल रही होती है, कुछ एंड पे शेयरिंग्स हो जाती हैं, 2 घंटे से ऊपर कम ही जाती है फाइल। ये शाम की आपके सामने आज बैठ के देख लीजिए घंटे पे कितनी है, पीछे कितने आपके पास, 20 घंटे। वो कहेंगे हमारे पास क्या और कोई काम नहीं, यकीन कीजिए 20 घंटे आपके सारे घर की सफाई सुथराई, आपके आराम, आपके घर वालों की खिदमत, आपको अगर कुछ बाहर के काम है उनके लिए मोर देन एनफ है। लेकिन शैतान करता क्या है, बस एक ठीक है चलो वीकडेज लिए तो वीकेंड नहीं, मैं तो वीकेंड पे लूंगी। देखिए ना अपने ऊपर रहम खाते हैं हम, वेटर्स में आप में से कोई जॉब करती होंगी, मैं मानती हूँ। जिस वक्त आपकी कोई है ऐसी कमिटमेंट जो आपको रोकती है, कोई बड़ी बात नहीं, लेकिन क्या उसके बाद आपके इस वक्त है? सिर्फ माइंड सेट की बात है। मैं भी कभी ना ये अगर गोल बनाऊं तो मैं 2 दफा, और मुझे 2 से ज्यादा की दफा की उम्मीद है कि अल्लाह करवा, आज भी 3 क्लासेस हुई अल्हम्दुलिल्लाह, बीच में आराम भी हुआ, खाना भी खाया, नमाजें भी पढ़ी, घर वालों को वक्त भी दिया, कायनात के ऊपर गौर व फिक्र भी किया। ये सिर्फ आपके मेरे गोल की देर है। और मैं कहती हूँ दिमाग पर टुक टुक जो लगी रहे, और याद रखिएगा जो बाद में सुनेगा उसको 2 घंटे कम से कम 5 घंटों के बराबर लगेंगे। ये तो मैं खुद भी कहूंगी, जो बैठकर आप उस सिस्टम में बैठ के होते हैं ना, वो काम हो जाता है। अक्सर लोग कहते खत्म ही हो गया वक्त, पता भी नहीं चला। और अगर आपको वही 1.5 घंटे की फाइल सुननी पड़े, कम से कम 3 घंटे लगेंगे आपके। तो अपने ऊपर रहम खाइए, हम इतने मसरूफ नहीं है, हमारे घरों में हर काम हो जाता है, हमें बहुत कुछ नहीं भी करना पड़ता। और फिर भी कोई ना करे तो कोई बात नहीं, ना करे, लेकिन ये जो बात हम पढ़ रहे हैं ना इस वक्त, ये आपको मुझे गमों फिक्रों से आजाद करती है, जिंदगी का एक असूल बना लें। इंसान अपने आप को जितना ढीला छोड़ता है ना, उतना फैलता जाता है। इसी तरह वक्त को जितना ढीला छोड़ेंगे ना, ये वक्त भी फैलता ही जाएगा। फिर इसके बाद देखिए कि जो इस कलमे पर अमल करेगा, इसकी खुश नसीबी ये है कि वो तबाही, बर्बादी, जिल्लत और रुसवाई और दोजख से बच जाएगा। अल्लाह ताला इनको निजात देगा जो तकवा इख्तियार करते हैं, और वो कामयाब होंगे। जो इस कलमे की तरफ बुलाए, इसकी खुश नसीबी ये है कि इसकी मदद और नुसरत की जाएगी, इसकी कोशिश कामयाब होगी, हमारी फौज ही यकीनी गलबा पाने वाली है। इस कलमे को चाहने वाले का हक है कि इसका दर्जा बुलंद हो, इसकी तकरीम और इज्जत अफजाई हो। इज्जत अल्लाह और उसके रसूल और मोमिनीन के लिए है। गुलाम बिलाल ने ये कलमा कहा तो आजाद हो गए। आपने सोचा कि मैं क्यों रुकी हूँ? जी, वो दुनिया में उमैया के गुलाम थे, अल्लाह ने उनको अब्दुल्ला बना दिया, वो अल्लाह के गुलाम बन गए। ये बातें तो वही समझे जिसके मन को लगी हो। आम लोगों को ये बातें समझ भी नहीं आती। हमारे आका भी तो बहुत सारे हैं ना। एक आका का गुलाम सुख का सांस लेता है, और दर दर का और गली गली का गुलाम अपनी जिंदगी पे बोझ डालता है। अल्लाह ताला इन्हें जुल्मतों से नूर की तरफ निकालता है। कुरान में आता है आयतुल कुर्सी के फौरन बाद कि अल्लाह ताला उनको युखरिजु मिनज़ ज़ुलुमात इलन नूर। अब देखिए, मैंने लफ्ज़ अल्लाह बोला ना, तो मेरा जहन चला गया आयत सूरह आल इमरान की तरफ, जो दुआ थी कुलिल्लाहुम्मा मालिकल मुल्की। ये मैं आपको कुरान का रब दिखाने के लिए कभी कभी छोटी छोटी बातें कहती हूँ, इसलिए कि हकीकत ये है कि कुरान अपनी हिफाजत खुद करता है। लफ्ज़ अल्लाह ने मुझे अगले लफ्ज़ से गुजरने ही नहीं दिया जब तक कि लफ्ज़ अल्लाह ना निकला अंदर से। और युखरिजुल, अल्लाह ताला ने जो बात कह दी कि वो अंधेरों से रोशनियों की तरफ निकालता है। अब ये कहाँ है आयत, क्या है? अगर मुझे समझ ही ना आएगी तो मेरा इस आयत से ताल्लुक कैसे जुड़े, इसकी दोस्ती कैसे होगी? इसी को बोलने से हाशमी अबू लहब ने इनकार किया तो गुलामी, जिल्लत और हकारत की मौत मरा। जिसे अल्लाह ताला जलील कर दे, इसे कोई इज्जत देने वाला नहीं। ये कलमा वो अक्सीर है जो फानी इंसानी वजूद को पाक करता है और रब्बानी और ईमानी बुलंदियों में बदल देता है। लेकिन हमने इसे ऐसा नूर बना दिया जिससे हम जिन बंदों को चाहें हिदायत दे दें। अब यह अलनाम की आयत है। सिर्फ इतना सा जुमला आपको कुरान की आयत पे ले जाए, इससे प्यारा एक्सेस क्या होगा, इससे प्यारा गूगल सर्च इंजन क्या होगा? तो आपके जहन में कुरान के लफ्ज ऐसे नक्श हों कि बात करते मैग्नेट की तरह आपका दिमाग उस तरफ चलने लगे। दुनिया पर खुश मत हो जबकि आखिरत से एराज कर रखा हो, क्योंकि तबाह कुन अज़ाब तुम्हारे रास्ते में है और सजाओ फरेब तुम्हारा इंतजार कर रहे हैं। मुझे मेरे माल ने फायदा नहीं पहुंचाया, मेरा इकतदार तबाह हो गया, हलक अन्नी सुल्तानिया। तुम्हारा रब घात में है, इन्ना रब्बक लबिल मिरसाद। ले लीजिए कुरान में से, जब रब की घात नजर आती है और आपको ये आयतें अपनी लगती हैं तो गम कहाँ रहेंगे? कुरान की आप एक सफ़े की तिलावत नहीं कर सकते बगैर सोचे समझे और गौर व फिक्र किए। इधर आप सोचिए समझिए, उधर आपके गम दूर हो जाएंगे इंशाल्लाह। मुझे मेरे माल ने फायदा नहीं पहुंचाया, मेरा इकतदार तबाह हो गया और तुम्हारा रब घात में लगा है। औलाद अगर अल्लाह ताला से रूगरदां है तो इससे खुश ना रहिए। क्यों? इससे राज बड़ी हमाकत की बात है, बल्कि ये जिल्लत की इंतहा है। इन पर जिल्लत और मस्कनत मुसल्लत कर दी गई, तो क्या पता चला? خوش رہنے کے راز. جو خوشگوار زندگی چاہے پھر وہ یہ 10 کام کرے جس کا ذکر ہم کر چکے. اور آپ نے دیکھا کہ ایک ایک چیز بہت ایزی اور قابل عمل ہے. ان چیزوں پہ جتنا غور و فکر کرتے جائیں گے آپ کے لیے یہ کام آسان ہوں گے. پھر اسی طرح سے آپ دیکھیے کہ 10 باتوں کی ایک بات, لا الہ الا اللہ محمد الرسول اللہ. خوش قسمت کون ہے کہ جس کی زبان کلمے کا اقرار کرے اور جس کا جسم اس کلمے پر عمل کرے اور جو استقامت کا پہاڑ بن جائے اس کلمے کے مقابلے پہ. لوگ اس کو جو مرضی آفر کریں اس کو نہیں چاہیے, اور تقویٰ اور نجات پھر اس کا نصیب ہے. سوال پیدا ہوتا ہے کہ کلمہ سعادت کی کنجی کیا ہے, یعنی لا الہ الا اللہ پڑھنے کے بعد ملتا کیا ہے؟ تو تکریم اور عزت, مدد اور نصرت, دنیا و آخرت کی کامیابی اور بلند درجے. اللہ تعالیٰ عطا فرمائے. کیوں کہا کسی نے خوبصورت اشعار لا الہ الا اللہ پر, خودی کا سر نہا لا الہ الا اللہ, خودی ہے تیغ پساں لا الہ الا اللہ. یہ دور اپنے ابراہیم کی تلاش میں ہے, سنم قدا ہے جہاں لا الہ الا اللہ. شاید آدھے لوگوں کو نہیں سمجھ آیا ہوگا نا, آج ہمارا زبان سے تعلق بھی کٹ گیا. یعنی یہ دنیا کے رازوں میں سے سب سے بڑا راز ہے. یہ ہے وہ لا الہ الا اللہ کہ جس کی لا نے سارے بتوں کو توڑ دیا تھا اور الا اللہ کی گونج تھی دنیا میں. کچھ مزید پڑھنے سے پہلے تھوڑا سا غور و فکر کریں اور اللہ کو پکاریے, یا حیو یا قیوم برحمتک استغیث. اس پیاری سی دعا میں ایک عجیب و غریب مناسبت ہے. صفت حیات تمام صفات کمال کو متضمن اور مستلزم ہیں, مرادہ کے ضمانت دیتی ہیں اور لازم کرتی ہیں. قیومیت کی صفت تمام صفات افعال کی ضمانت ہے, مراد یہ کہ اللہ تعالیٰ کا نام الحی آپ کے میرے لیے زندگی کا ایک پیغام ہے. اور اسی طرح قیوم میں اللہ تعالیٰ ضمانت لیتا ہے کہ میں آپ کو تھام لوں گا. اسی لیے اللہ تعالیٰ کا اسم اعظم, جس سے اللہ کو پکارا جائے تو وہ سنتا اور جس سے مانگا جائے تو وہ دیتا ہے, وہ ہے الحی القیوم. حیات تامہ یعنی پوری زندگی بیماریوں اور آلام کی ضد ہے. اہل جنت کی زندگی چونکہ مکمل ہوگی اس لیے انہیں کوئی رنج, کوئی فکر, حزن یا آفت لاحق نہ ہوگی. ناقص حیات کے کام ناقص رہ جاتے ہیں اور وہ قیومیت کے منافی ہے. کمال قیومیت کمال حیات ہے. مراد یہ کہ جس کی زندگی پوری ہے, کمال لالی ہے, تو اس کا قائم رکھنا, قائم رہنا, لوگوں کو تھامنا بھی کمال کا ہوگا. حیون مطلق تام الحیات ہوتا ہے. مشکل اردو ہے نا. مطلق کہتے ہیں مکمل. طلاق کا لفظ دیکھ لیجئے, پوری جدائی. تام تامہ تمام مکمل اور حیات حیات. اس سے کوئی بھی صفت کمال نہیں چھوٹی. قیوم کے لیے کوئی بھی کام دشوار نہیں ہوتا. لہذا صفت حیات اور قومیت تسلسل حیات کو نقصان دہ چیزوں سے بچانے میں بڑا مؤثر ہے. بقول شاعر, بخدا ہر وہ چیز جس سے تم خوف کھاتے اور ڈرتے ہو مکروہ نہیں, نہ ہر وہ چیز جسے تم چاہتے ہو محبوب ہے. جس بات سے زیادہ ڈرا جاتا ہے وہ ہوتی ہی نہیں, اس لیے اس فکر کا کیا فائدہ جو فائدہ مند نہ ہو. ذرا سے اس پہ رکیے اور سوچئے, کیا میری ان فکروں کا کوئی فائدہ ہے جو میں نے دل کو لگائی ہوئی ہے؟ امیجن تو کیجئے, نہیں ہے نا. تو پھر کہیے, یا حیو یا قیوم برحمتک استغیث, اے میرے مالک تو مجھے تھام لے, میں اتنے غموں کے بوجھ کو اٹھا کر کھڑی نہیں ہو سکتی, میرے میں اتنی طاقت ہی نہیں ہے, میرے سے نہیں یہ کام ہوتا ہے. تو کر, لاڈ کیجئے, دیکھے گا اللہ آپ کو کیسے تھامے گا. اس لیے کہ اللہ تعالیٰ کو فنا نہیں بلکہ سب کو زندگی اور موت دینے والا, اسی قیوم کے لیے تو کوئی کام دشوار نہیں. تو آپ نے میں نے کیا سیکھا اس پچھلی ساری بات میں, کہ اپنی زندگی کو خوشگوار صرف ہم خود بنا سکتے ہیں اللہ کی توفیق سے, اس کی مدد سے. اسی طرح اپنی سوچ اور مصروفیات کو مثبت رکھنے سے زندگی مثبت رہے گی. سحر خیزی اور اچھی صحبت بھی اس میں مددگار ہوگی. قرآن پاک پر تدبر اور زندہ نمازیں ذہنی سکون کا باعث بنے گی. اللہ تعالیٰ ہمیں اس کی توفیق. اب چلتے ہیں اگلی ٹپ پہ. امر واقع کو قبول کر لیں تو حزن نہ ہوگا. یہ کیا ہوتا ہے؟ ریئلسٹک. زندگی میں بڑے بڑے واقعات آ جاتے, لوگ قبول نہ کرنے کی وجہ سے ڈپریشن میں چلے جاتے, کہتے نہیں آئی کین فیس اٹ, कोई सदमा, कोई चोट, कोई प्यारे की मौत, कोई घर का टूटना, कोई इसी तरह से जॉब का जाना आना, कोई नामुमकिन सी चीज एकदम मुमकिन में बदल गई, तो ऐसे वक्त को कबूल कीजिए। आपकी मेरी औकात ही इतनी है, आपका मेरा मुकाम ही इतना। देखिए हमारी मासियां कबूल करती हैं ना हमारे हर हुक्म को, हर फैसले को। आज कपड़े धुलेंगे तो कपड़े धुलते हैं, आज किचन में ज्यादा काम है तो काम है। एक मासी आपकी हर हाँ पे हाँ कहे, हर बात को कबूल करे, तो आप अपने रब के फैसलों को क्यों कबूल ना करें? मुश्किल अमर को आसान समझ लें तो आसान हो जाएगा। ये भी नोट करिए, मुश्किल मुश्किल कहते रहें और मुश्किल हो जाएगा। आप कहते नहीं बैठा जाता, इस वक्त बच्चे हैं, इस वक्त मियाँ सबको खाना देना है, इस वक्त कपड़े धोने हैं, इस वक्त ये करना है। नहीं मैं नहीं, सुबह ये मसला, शाम को ये मसला, रात को ये मसला। वो किसी ने कहा ना कि सफर करना है कैसे करूं, उसने कहा कश्ती में बैठ जाओ। कहने लगा तूफान का डर है, यानी कश्ती में जाऊंगा तूफान आएगा तो डूब जाऊंगा। उसने कहा फिर ऊंट पे बैठ जाओ। कहने लगा कोहान का डर है। तो लिखिए कहीं मुझे आपको तूफानों और कोहानों के गम कामों से पीछे तो नहीं रख रहे। काम वही करता है जो खड़ा होता है। आई विल डू इट, आई विल डू इट। कैसे 30 रोजे रख लिए हमने चंद दिन पहले, अब 6 भी मुश्किल लगे। काम तो करना है जो करना है। किसी चीज से मायूस हो जाएंगे तो आपके दिल को तसल्ली मिल जाएगी। अनकरीब अल्लाह और उसका रसूल हमें अपने फजल से नवाजेंगे। बिला शुबा हम अल्लाह की तरफ रुख़बत रखते हैं। मैंने पढ़ा है कि एक शख्स खिड़की से कूदा, इसकी बाई उंगली में अंगूठी थी, अंगूठी खिड़की की एक कील में गड़ गई। जैसे ही वो नीचे आया वो कील उंगली में लगी और इसको जड़ से उखाड़ दिया और 4 उंगलियां रह गईं। वो कहता है कि मुझे ये याद ही नहीं कि मेरे बस 4 उंगलियां हैं। हाँ जब वो वाकया याद आता है तब ख्याल आता है कि मैं एक उंगली खो चुका हूँ। मेरा काम चल रहा है और जो हुआ इस पर मैं दिल से राजी हूँ। लिखिए अल्लाह ने जो मुकद्दर में लिखा वो हुआ और वो होना ही था। 10 दफा लिखिए। आपकी जिंदगी का कोई हादसा, कोई तकलीफ, कोई बीमारी, कोई नुकसान, कोई महरूमी, कोई कमी, कोई गलत डिसीजन, कोई माल का डूबना, घर का जाना, चोरी का होना, ये जुमला इसको कॉपी करके 10 दफा लिखिए अपने हाथ से, अपने उस वाकये के आगे। अल्लाह ने जो मुकद्दर में लिखा था वो हुआ और वो होना ही था। मुझे याद है कि एक शख्स का बायां बाजू किसी बीमारी के सबब कंधे से उखड़ गया। इसने लंबी उम्र पाई, शादी की और कई बेटे हुए। वो बहुत आसानी से अपनी कार चलाता था और इत्मीनान से अपना काम कर लेता था। ऐसे लगता था जैसे अल्लाह ने इसके एक ही हाथ बनाया। जो अल्लाह ने दिया इस पर राजी रहो, आपको गिना की दौलत मिल जाएगी। इतना बड़ा जेम है, आधे गम सिर्फ इस एक जुमले पे अमल से दूर हो जाएंगे। और इसी बात को शायर ने भी कहा, अपने नफ्स से पूछो क्या रोने धोने से वो कीमती चीज मिल जाएगी जो गुम हो गई। नफ्स को इससे सुकून मिलेगा। अपने माहौल से हम जल्द मानूस और हालात से बहुत जल्द समझौता कर लेते हैं। 50 साल पहले घर में क्या फर्नीचर होता था? खजूर की चटाई, इसका फर्श, पानी का घड़ा, मिट्टी की हांडी, प्याला, सीनी और लोटा। इसी पर जिंदगी गुजर रही थी और मईशत की गाड़ी चल रही थी, क्योंकि हम इस जिंदगी के आदी और इस माहौल से राजी थे। तो आज इन सारी चीजों पे क्यों नहीं चलती? क्योंकि अब हम इससे राजी नहीं है। बकौल शायर, नफ्स को जितनी तरगीब दोगे उतना ही और ज्यादा का मुतालबा करेगा, और कम की तरफ लौटाओगे तो कनात इख्तियार का। कौन सी आयत याद आनी चाहिए भला इस पे कुरान की? वमा उबर्रियु नफ्सी इन्न नफ्स लअम्मारतुम बिस्सू। ये जो हमारा नफ्स है ना, ये अम्मार है, आयन से नहीं अलिफ से। खूब मांगता है, हल में मजीद, कुछ और भी हल में मजीद। जैसे पेट को खिलाते जाए ना वो और मांगता जाएगा।